अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
प्रदेश सभाको आज पहिलो बैठक, नागरिकहरू व्यग्र प्रतीक्षामा, प्रदेश साथमा भाडाको कुर्सीमा बैठक बस्दै।
6 र 7 नम्बर प्रदेशका विद्यार्थी संगठनद्वारा 6 पढी विरुद्ध अभियान सुरु। नेपालगञ्जको राँझास्थित आदर्श माविको जग्गा अतिक्रमित गर्ने अझै हटेनन्।
रोल्पाको गैरी गाउँमा जनयुक्त संग्रहालय बन्दै परम्परागत हुलाक चलाउँदै स्थानीय सरकार।
र कोहलपुर पर्यटन महोत्सवको तयारी तीव्र, धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगको तयारी सुरु।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीमा प्रदेश सभाको आज पहिलो बैठक बस्दैछ, नागरिकहरू व्यग्र प्रतीक्षामा रहेका छन् भने सबै तयारी पुरा भएको छ। प्रदेश नम्बर 7 भाडाको कुर्सी लगी व्यवस्थापन गरिएको खबर रहेको छ। पश्चिम तराई र पहाडका जिल्ला समेटेर बनाइएको प्रदेश नम्बर 5 पहिलो बैठक आज बस्दैछ। यसलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण तयारी पुरा भएको छ। बैठकमा सहभागी हुन प्रदेश सांसदहरू उत्साहित देखिएका छन्। सरकारी निकायहरू सभा सञ्चालनमा कुनै खोट नआओस् भनेर रातिसम्म तयारीमै जुटेका छन्। बैठकमा सहभागी हुन प्रदेशका 12 जिल्लाबाट हिजो साँझसम्म प्रदेश सभा सदस्य आउने क्रम जारी रह्यो। मध्याह बैठक डाकिएकाले नजिकका जिल्लाबाट आज बिहान पुग्ने पनि छन्। त्यहाँ स्थित उद्योग वाणिज्य सङ्घको हलमा पहिलो सभा बस्ने तय भएको छ। सङ्घको भवनलाई प्रदेश संसद सचिवालय बनाइएको छ। बनी बनाउ पूर्वाधार नरहेकाले हिजो साँझसम्म संसद बैठक बस्ने हल व्यवस्थापन चलिरहेको थियो। सङ्घको कलात्मक भवन र हललाई सिँगारेर चिटिक्क तुल्याइएको छ। भित्र आवश्यकता अनुसार कक्ष र दीर्घ निर्माण गरिएको छ। कुर्सी सजाइएको छ, हल फुलले सिँगारिएको छ, आसपास सफाई गरिएको छ। नयाँ संरचना भएकाले जिल्लामा रहेका कर्मचारी संसदीय विधिसित अभ्यस्त छैनन्। अधिवेशनको सुरुवाती चरणको बैठक सहजीकरणका लागि सङ्घीय संसद सचिवालयबाट कर्मचारीको टोली पनि पुगेको छ। टोलीले बैठक सञ्चालनका साथै संसदीय विधिअनुसार हल व्यवस्थापन गरेको छ। सचिवालयका सहसचिव सुरेन्द्र प्रसाद अर्यालको नेतृत्वमा आएको टोली यसमा खटेको छ। 27 जना दरबन्दी रहेको संसद सचिवालयका कर्मचारी नआएपछि सहजीकरण टोलीले नै व्यवस्थापनका काम गर्नु परेको छ। कान्तिपुरको मुख्य पृष्ठमा खबर छापिएको छ। यता आजै प्रदेशसभाको बैठक बस्ने बैठकको व्यग्र प्रतीक्षामा छन् 5, 6 र 7 नम्बर प्रदेशका नागरिकहरू। प्रदेशसभा सदस्यहरू सभामा सहभागी हुन प्रतीक्षारत छन् भने आम नागरिक सभा बैठकमा हुने काम कारवाहीलाई लिएर उत्सुक देखिएका छन्। माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य एवं 5 नम्बर प्रदेशका प्रदेशसभा सदस्य ददिराम न्युपानेले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेशसभाको बैठकप्रति सबैको चासो हुनु स्वाभाविक भएको बताउनुभयो। नागरिकमा खबर छ।
यस्तै भद्रगोल व्यवस्थापन बीच प्रदेश 2, 5, 6 र 7 आज प्रदेश सभाको पहिलो बैठक बस्दैछ। बैठकका लागि सबै प्रदेशमा जिन तिन सभा हालको तयारी पुरा भएको छ, तर अन्य कुनै पनि संरचना तयार भएका छैनन्। प्रदेश 7 प्रदेश सभा बैठकका लागि 54 कुर्सी भाडामा ल्याएर गर्जो टारिएको छ भने प्रदेश 2 शनिबार रातभर लगाएर हल तयार पारिएको छ। पहिलो बैठक सञ्चालन हुने जनकपुरको शैक्षिक तालिम केन्द्र भवनलाई रङरोगन गरी व्यवस्थित बनाइएको छ। हलमा कुर्सी र डेस्क, साउन्ड सिस्टम, लाइटिङको काम सक्न रातभर कर्मचारी खटाइएको सहरी सडक विभाग तथा भवन निर्माण प्रमुख गङ्गा यादवले बताउनुभयो। प्रदेश पाँचको प्रदेशसभा स्थल बुटोल खैरघारी स्थित उद्योग वाणिज्य सङ्घको सभाहाललाई संसद बैठकका लागि सजाइएको छ। बैठक कक्षभित्र अडियो भिडियो रेकर्ड गर्ने कन्ट्रोल रुम, मर्यादा पालक, पत्रकार र आमन्त्रित व्यक्ति बस्ने स्थान छुट्टा छुट्टै व्यवस्था गरिएको छ। प्रदेश सातको पहिलो बैठकका लागि जेनतेन सभाहालको तयारी पुरा भएको छ। शिवराज भट्टले धनगढीबाट अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
विद्यालय शान्त र निर्धक्क भएर शिक्षा आर्जन गर्ने स्थल हो। विद्यालयमा विद्यार्थीलाई शान्तिपूर्ण रूपले अध्यापन गराउने वातावरण समाजले दिनुपर्छ। तर बाँकी राजास्थित आदर्श माध्यमिक विद्यालयमा भने शान्तिपूर्वक पढाउने वातावरण बिग्रदै गएको छ। विद्यालयको जग्गा अतिक्रमण गरेर बसेको बस्ती र विद्यालय व्यवस्थापन बीचमा विवाद चल्दा खेल मैदान र प्रार्थना गर्ने जमिन नपाउँदा विद्यार्थी वञ्चित भएका हुन्। शुक्रबार विद्यालयले अतिक्रमण गरेर बसेको बस्ती हटाउन प्रयास गर्यो, तर बस्तीवासीले आफ्नो बसोबासको व्यवस्था नेपाल सरकारले नगरेसम्म जग्गा नछोड्ने भन्दै विद्यालयको पूर्वाधार निर्माण अवरोध गरिरहेका छन्। विद्यालयले लाल पूर्जा देखाउँदै अतिक्रमित भएको जग्गा जमिन फिर्ता गर्नुपर्ने माग जोड दिइरहेको छ। नागरिकमा खबर छ।
कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074को तयारी तीव्र पारिएको छ। देश निर्माणमा उद्योग र व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता भन्ने मूल नाराका साथ कोहलपुर उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा यही माघ 26 गतेदेखि फागुन 8 गतेसम्म सञ्चालन हुने महोत्सव सफल पार्न स्थल निर्माण, मञ्च व्यवस्थापन, मूल गेट निर्माण, प्रचार प्रसार लगायतको कामलाई तीव्र पारिएको महोत्सव आयोजक समितिका प्रचार प्रसार उपसमिति संयोजक ईश्वर श्रेष्ठले बताउनुभयो। मिशन टुडेमा खबर छ।
नेपाली कङ्ग्रेसले 24 माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका मतदातालाई 22 गतेभित्र मतदान स्थल रहने ठाउँमा पुगिसक्न निर्देशन दिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार हिजो विज्ञप्ति मार्फत पार्टीबाट निर्वाचित प्रदेशसभा सदस्य, नगर तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई राष्ट्रिय सभा निर्वाचनमा भाग लिन निर्देशन दिएका हुन्। आफ्ना उम्मेद्वारसँग निरन्तर सम्पर्कमा रहन पनि विज्ञप्तिमा भनिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
संहिता कार्यान्वयनमा गठन भएका स्थानीय तहले विभिन्न खाले समस्याका बीचमा सेवा प्रवाह गर्न बाध्य भइरहेका छन्। दुर्गम जिल्ला रोल्पाका अधिकांश गाउँपालिकामा सूचना तथा सञ्चार आदान प्रदान गर्ने सुविधा छैन, जसले गर्दा विभिन्न निकायसँग समन्वयमा कठिनाई हुँदै आएको छ भने सेवाको प्रभावकारिता वृद्धि हुन सकेको छैन। कार्यालयमा इमेल इन्टरनेट छैन। मौसम बिग्रिएका बेला अक्कल झुक्कल लाग्ने फोनले पनि काम गर्दैन। कार्यालय भवनको समस्या त छँदैछ। परिवर्तन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकारी नन्दराम परियारले भन्नुभयो, सेवाग्राहीलाई सेवा र सुविधा दिन गाउँपालिकाले स्रोत तथा साधन व्यवस्थापन गरेको छ, तर रेकर्ड व्यवस्थापनमा समस्या छ। मन्त्रालयसँग दैनिक सम्पर्कमा रहनुपर्ने हुन्छ, तर त्यहाँबाट आउने इमेल चेक गर्न सदरमुकाम नै पुग्नुपर्छ। दिनेश सुवेदीले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
माओवादी द्वन्द्वकालीन गतिविधि झल्काउन पश्चिमी रोल्पाको गौरी गाउँ गैरी गाउँमा जनयुद्ध सङ्ग्रहालय निर्माण हुने भएको छ। तत्कालीन माओवादी लडाकु शिविर राखिएको गैरी गाउँस्थित तिलामा सङ्ग्रहालय निर्माण गर्न लागि हो। सरकारले तिलामा जनयुद्ध सङ्ग्रहालय बनाउन अघि सारेको योजना अन्तर्गत सर्वेक्षणको काम भएको छ। तत्कालीन माओवादी र सरकारबीच शान्ति प्रक्रिया सुरु भएपछि रोल्पाका दाहमन, गैरी गाउँ र मसिना लगायतका मुलुकभर 28 शिविरमा माओवादी लडाकु राखेर सेना समायोजन गरिएको थियो। कान्तिपुरमा खबर छ।
3 ठूला विद्यार्थी सङ्गठनले 6 र 7 नम्बर प्रदेशमा व्याप्त छाउपडी प्रथा विरुद्ध अभियान सुरु गरेका छन्। छाउपडी प्रथाबाट महिलाहरू प्रताडित हुनु परेको भन्दै उनीहरूले 2 प्रदेशबाट संयुक्त अभियानको सुरुवात गरेका हुन्। अनिराशव्यू नेपाल विद्यार्थी सङ्घ र अनिराशव्यू क्रान्तिकारीले सुरु गरेको अभियान जनचेतनामूलक र दबावमूलक छन्। अनिराशव्यूका अध्यक्ष नवीन लामा, नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष पुष्पकुमार शाही र अनिराशव्यू क्रान्तिकारीका उपाध्यक्ष विजय गौतम लगायतको संयुक्त विद्यार्थी टोलीले माघ 17 गते अछाम, 18 गते दैलेख र 19 गते सुर्खेतमा सरोकारवालासँग छलफल तथा अन्तर्क्रिया गरेर अभियानका बारेमा जानकारी गराएका छन्। उता दैलेखमा छाउपर्ने प्रथा अन्त्यका लागि छाउपर्ने विषय विद्यालयको पाठ्यक्रममा समावेश गर्न सुझाव दिएको छ। यौन तथा प्रजनन स्वास्थ्य र बाल अधिकारका सवालमा गरिएको अन्तर्क्रिया कार्यक्रममा सहभागीले छाउपर्ने विषय आधारभूत तहबाटै समावेश गर्न सुझाएका हुन्। पत्रकार भक्त शाहीले छाउपर्ने विषय पाठ्यक्रममा समावेश गरे मात्रै यो उन्मूलन हुन सक्ने धारणा राख्नुभयो। यस्तै जिल्लामा आङ्खसले समस्याले विकराल रूप लिन थालेको सहभागीहरूले बताएका छन्। नागरिक दैनिकमा खबर छ।
रुकुम पश्चिममा सुत्केरीको मृत्यु भएको छ। व्यथा लागेपछि अस्पताल आएकी एक सुत्केरी आमा र बच्चाको मृत्यु भएको हो। चौरझारी नगरपालिका बाराकी 28 वर्षीय सुशीला विष्ट र उनको बच्चाको चौरझारी अस्पतालमा मृत्यु भएको हो। यता सुर्खेतमा युवतीलाई फोन मार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट 3 जनालाई पक्राउ गरेर ल्याएको छ। सुर्खेत क्याम्पस शिक्षामा अध्ययनरत युवतीले 2 महिना यता फोन गरेर अश्लील गाली गर्ने, ज्यान मार्ने, धम्की दिने, परिवारलाई गाली गलौज गर्ने गरेको आरोपमा जाजरकोटका 3 जना युवालाई सिन्धुपाल्चोकको प्रहरीले पक्राउ गरेर बुझाएको छ। नागरिकमा खबर छापिएको छ। पश्चिम डायरीमा युवाहरूको समग्र विकासका लागि शिक्षा पहिलो प्राथमिकता
र शिक्षा नीति र शिक्षाको गुणस्तरीयता, यसको व्यावसायिकता, रोजगारीको मूल आधार हुनसक्छ र यो अहिले भएको सबै समस्याको मूल जड चाहिँ शिक्षामा गएर जोडिन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै 4th वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-389।
Hyundai Traffic Safety.
अनावश्यक हर्नको प्रयोगले तनाव बढ्ने, निन्द्रामा समस्या र उच्च रक्तचापको समस्या हुने गरेको छ। साथै यो कार्यले तपाईँलाई भारी जरिवानाको भागीदार पनि बनाउन सक्दछ। सचेत हौ, अनावश्यक हर्न नबजाऊ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
यो कृष्ण सार FM
94 MHz कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नेपालमा प्रतिवर्ष 5,38,000 युवाहरू रोजगारीका लागि विदेश जाने गर्दछन्। यहाँका अधिकांश युवाहरूमा उच्च शिक्षा ज्ञान सिपको कमीले उनीहरूको विकास हुन नसकेको हो। समग्र विकासका लागि सरकारले छुट्टै नीति बनाउन आवश्यक छ। युवाहरूको विकासका लागि नेपाल सरकार अन्तर्गत राष्ट्रिय युवा परिषद मार्फत युवाहरूका लागि विभिन्न प्याकेजका योजना समेत अघि सारिएका छन्। थप कुरा गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेल,
शिक्षा र यसको व्यावसायिकता, युवा उद्यमशीलता, रोजगारी र सिप विकास, युवा नेतृत्व विकास, सहभागिता र परिचालन, युवा स्वास्थ्य, सामाजिक सुरक्षा र युवाका लागि खेलकुद र मनोरञ्जन, विशेष गरी पाँचवटा पिल्लर्समा आधारित भएर हामी काम गर्छौँ। प्रतिवर्ष 538,000 दरले विदेश गएको नेपाली युवाहरूको डाटालाई हेरियो, नेपालको शिक्षाको अवस्थाको अवलोकन, शिक्षाको अवस्थाको एउटा मूल्याङ्कन गरियो र शिक्षा एउटा प्राथमिक यसको विषयवस्तु हुनसक्छ र शिक्षा नीति र शिक्षाको गुणस्तरीयता, यसको व्यावसायिकता, रोजगारीको मूल आधार हुनसक्छ र यो अहिले भएको सबै समस्याको मूल जड चाहिँ शिक्षामा गएर जोडिन्छ भन्ने निष्कर्ष त्यसले निकालेपछि,
यसको मतलब नेपालका युवाहरू शिक्षित छैनन्।
शैक्षिक प्रमाणपत्रधारी अध्यक्ष युवाहरूको सङ्ख्या ठुलो छ जसमा सिप छ,
अनि विदेशमा गएर पनि त उनीहरू चाहिँ मजदुरी गर्ने अरू अन्य सिपहरू गरिरहेको अवस्था छ कि कस्तो?
विदेशमा गएर उनीहरूले दुबई, मलेसिया, कतार, बहरान, अफगानिस्तान, इराक, इरान जस्ता मुलुकमा जाँदा चाहिँ उनीहरूले जोखिमयुक्त काममा इभन अध्यक्ष युवाहरूलाई, कुनै सिप नभएका युवाहरूलाई जस्तो पायो त्यस्तै काम लगाउने एउटा परिस्थिति छ।
युवाहरूले चाहिँ अब सिप रोजगारका कुरा गरेर चाहिँ मात्रै रोजगारी लिने कि टेक्निकल सिप मात्रै चाहिन्छ कि अन्य अब शैक्षिक योग्यता हासिल गरेपछि त अन्य काम पनि त होला नि त, थुप्रै काम।
त्यही भएर हामीले पहिलो अब अहिले हाम्रो झन्झन्नै युवा परिषद स्थापना भएको पहिलो आर्थिक वर्ष हामीले पुरा गरेका छौँ, दोस्रो आर्थिक वर्षमा हामी रनिङ छौँ। यसको बिचमा हामीले अफिसियल म्यानेजमेन्टमा सबभन्दा धेरै समय खर्च्यौँ, 77 जिल्लामा जिल्ला कार्यालय स्थापना गऱ्यौँ।
युवाको विकास, समग्र विकासका लागि चाहिँ यो परिषद चाहिँ त्यसैका लागि स्थापना भयो, नयाँ ढङ्गले चाहिँ अगाडि बढेको छ।
पहिलो वर्ष हाम्रो वास्तवमा धेरै उपलब्धिमूलक वर्षको रूपमा हामीले लिन्छौँ, किनकि एकै वर्षमा यो कम्प्लिट सम्पूर्ण सेटअप सेटलमेन्ट भएर 233 उद्यम कार्यक्रमहरू रिभल्भिङ फन्डको एउटा हामीले कन्सेप्ट ल्याएका छौँ, घुम्ती कोष, किनकि सधैँभरि अनुदान दिने, त्यो अनुदान नफर्किने, अनुदानले कुनै इनोभेटिभ काम भएको नदेखिने, यसलाई मध्यनजर गर्दै युवाहरूलाई अनुदान होइन, युवाहरूलाई निर्व्याजी लोन, युवाहरूलाई धितो नराखिकन लोन, त्यो भयो भने त्योभन्दा सहयोगी अरू हुन्न भन्ने हाम्रो निष्कर्षका साथ हामीले 5 राज्यको साउँ फिर्ता गर्ने गरी त्यसको रिभल्भिङ फन्डको एउटा चाहिँ कन्सेप्ट अगाडि बढाएका छौँ। र
अब चाहिँ नेपालका युवाहरूलाई चाहिँ कसरी परिचालन र व्यवस्थापन गर्यो भने उनीहरूको समग्र विकास हुन्छ र विदेश चाहिँ जुन खाडी मुलुकमा चाहिँ जोखिमपूर्ण चाहिँ रोजगारीका लागि जानु पर्दैन,
त्यसका निमित्त नेपाल सरकारले कि पोलिसीमा एकदम स्ट्रङनेस या चेन्ज ल्याउनुपर्छ। त्यो के हो भने नम्बर एक, तालिम सम्बन्धित विषयमा तालिम लिएका जुन विदेशको कुनै कम्पनीमा काम गर्न जाँदैछन् त्यो युवा भने त्यो कम्पनीमा उसको काम के हो र कुन विषयमा उनीहरू काम गर्न जाँदैछन् र उनको स्यालेरी के हो भन्ने कुरा डिफाइन हुनुपर्छ र सँगै त्यो देशको कानुन उसले जानेको हुनुपर्छ। मलाई लाग्छ 60% समस्या चाहिँ समाधान हुन्छ।
किन भइरहेको छैन त्यो?
राज्य व्यवस्थित छैन, हामी सङ्क्रमण कालमा छौँ, सङ्क्रमण कालमा सबैले मौका छोप्ने हो।
यो राष्ट्रिय युवा परिषद पनि अब नेपाल सरकारकै एउटा अङ्गको रूपमा रहेको छ होइन, अब त्यसमा चाहिँ काम गर्ने सबै सरकारी निकायकै पदाधिकारी पनि नियुक्ति हुन्छ, त्यो खालको हुन्छ। अब सरकारसँग सिधै जस्तै यहाँले भन्नुभयो पोलिसीका कुराहरू, अरू कुराहरू जुन भन्नुभयो त्यो कुराहरूलाई चाहिँ एड्रेस गर्न कतिको सम्भव गर्नुभएको छ?
सम्भव छ, हामी त्यो गर्दैछौँ, किनकि हामी पोलिसी ब्याकअपको काम पनि गर्छौँ र मिनी प्लानिङ कमिसनको काम पनि राष्ट्रिय युवा परिषदले गर्छ। त्यसैले हामी शिक्षाको पोलिसी निर्माणको निमित्त स्थानीय तहदेखि शिक्षा कस्तो चाहिने हो भन्ने विषयमा निरन्तर हामी छलफल बहस गराइरहन्छौँ वर्षेनी। त्यो यस वर्ष हाम्रो प्रारम्भ हुँदैछ, त्यसलाई हामीले नेपाल सरकारलाई स्थानीय तहमा छलफल गराउँछौँ, प्रदेश तहमा छलफल गराउँछौँ र केन्द्रीय तहमा छलफल गराएर त्यसको एउटा साझा दस्तावेज 10 अब नेपालको शिक्षा नीति यो हुनुपर्छ भन्ने जुन एउटा प्रस्ताव हामीले युवाको तर्फबाट, युवा भनेको विद्यार्थी, त्योसँग रिलेटेड शिक्षाका सबै रिलेटेड निकायहरूसँग हामीले गरेको एउटा रिसर्च प्रतिवेदन हामी बुझाउँछौँ, नम्बर एक। नम्बर दुई, हामी युवाको विकासको निमित्त हामी प्रत्येक वडामा युथ पार्लियामेन्ट बनाउने हामीसँग एउटा कन्सेप्ट हामीले अगाडि सारेका छौँ, त्यसले युवाका विषय मुद्दाहरूमा स्थानीय तहमा बहस र पैरवी गरोस्।
तर यसको कार्यान्वयनको चुनौती पनि
कार्यान्वयन त यो त हुन्छ नि, यो त मैले नारा मात्रै बोलेको होइन नि, यो कार्यान्वयन गर्ने हो। यस वर्ष 75 जिल्लामा एउटा एउटा पालिकामा यो कार्यान्वयन हुन्छ, यही वर्ष कार्यान्वयन हुन्छ। म भन्दैछु हामी त्यो अभियानका साथ अगाडि बढेका छौँ। हामी केही नमुना मात्रै यस वर्ष सुरु गर्छौँ, अब सबै ठाउँमा एकैचोटि यो अब भर्खर जन्मिएको संस्थाले पुरा गर्न सक्दैन। स्थानीय तहमा अब बजेट त्यहीँ आउँछ। युवा परिषद एउटा पोलिसी दिने, नीति बनाउने, दृष्टिकोण तयार गर्ने र हाम्रा अनुभवहरूलाई सेयर गर्ने र स्थानीय तह मार्फत लागू गर्ने निकाय हो।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुङ्गेल। अब अर्को सन्दर्भ, पश्चिम नेपालका वनमा फैलिएका मिचाह प्रजातिका विभिन्न वनस्पतिलाई किसानको आय बढाउन उपयोग हुने गरी नियन्त्रण गरिने भएको छ। नेपालमा पाइने 26 प्रकारका मिचाह वनस्पतिमध्ये सबैभन्दा हानिकारक ल्यान्टेना स्थानीय नाम खर्सारी प्रजातिको वनस्पति नियन्त्रण गर्ने र किसानको आय पनि बढाउने गरी एक वर्षदेखि बर्दियाको रामपुरमा रोयल बोटानिक गार्डनको सहयोगमा वैज्ञानिक टोलीले किसानसँग सहकार्य गरिरहेका छन्। मिचाह वनस्पति नियन्त्रण गरी रैथाने संरक्षण र स्थानीय किसानले खेतीपातीमा समेत उपयोगमा ल्याउन सक्ने गरी अनुसन्धान गरिएको फ्लोरा अफ नेपालका अनुसन्धानकर्ता डाक्टर भास्कर अधिकारीले बताउनुभयो। गोविन्द देवकोटाले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
बर्दियामा क्यान्सरका बिरामी महिलाको संख्या बढी पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले उपचारका लागि सहयोग सिफारिस गरेका 8 नसर्ने रोगमध्ये क्यान्सर रोगी पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको हो। बर्दियामा नसर्ने रोगमध्ये क्यान्सर रोगीको संख्या समेत धेरै भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख महेन्द्र ध्वज अधिकारीले बताउनुभयो। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। पश्चिम डायरीमा सवारी साधनमा अभद्र व्यवहार तथा ट्राफिक व्यवस्थापनबारे यात्रुको प्रतिक्रिया।
ठुलो गाडी आइराखेको हुन्छ, त्यसमा साइटै नदिएर हिँडिराखेको हुन्छ, अनि महिलाहरू बसेको हुन्छ, राम्रो नराम्रो कुराहरू भनिराखेको हुन्छ, त्यो कुनै पनि मान्छेले यताउता हाम्रो दिदीबहिनीहरूलाई हेरेको हुँदैन अरू मान्छेले।
लगायतका सामग्री बाँकी नै छन्, अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
पाठेघर खस्ने समस्याको निशुल्क अपरेसन शिविर सञ्चालन हुने सम्बन्धी सूचना: मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरको प्राविधिक सहयोगमा पाठेघर खसेका महिलाहरूको लागि निशुल्क अपरेसन शिविर तपसिल स्थान र मितिमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैलाई निशुल्क सेवा लिई मौकाको फाइदा उठाउनु हुन जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने स्थान र मिति: नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुर बाँके। मिति: यही माघ 1 2075 साल, ज्येष्ठ, मसान्त सम्म सञ्चालन हुनेछ।
पुनश अपरेसन गर्न आउने महिलाले नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी वा गाउँपालिका नगरपालिकाको सिफारिस पत्र साथमा अनिवार्य लिई आउनु पर्नेछ। अपरेसन पछि घर जाने बेलामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार यातायात खर्च बापतको रकम, जस्तै हिमाली जिल्लाको लागि ₹1,500, पहाडी जिल्लाको लागि ₹1,000 र तराई जिल्लाको लागि ₹500 यातायात खर्च प्रदान गरिनेछ। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय, वीरेन्द्रनगर, सुर्खेत।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। भाडामा सञ्चालित सवारी साधनहरूले ट्राफिक नियमको पालना नगर्दा सडक दुर्घटना तथा यात्रुलाई समस्या हुने गर्दछ। सवारी चालकहरूको अभद्र व्यवहार र चर्को भाडादरले यात्रु हैरान बनेका छन्। यसैबीच आज हामीले सवारी साधनमा यात्रा गर्नेहरूको प्रतिक्रिया लिएका छौँ। सुनौ आजको नागरिक आवाज।
झक्क प्रसाद रेग्मी. कहिले काहीँ के भइराखेको देखिन्छ भन्दाखेरि चोक चोकमा हरेक मान्छेहरू हुन्छन्, मान्छेहरूको साइड काटिराखेको हुन्छ, ठुलो गाडी आइराखेको हुन्छ, त्यसमा साइडै नदिएर हिँडिराखेको हुन्छ, अनि महिलाहरू बसेको हुन्छ, राम्रो नराम्रो कुराहरू भनिराखेको हुन्छ. त्यो कुनै पनि मान्छेले यताउता हाम्रो दिदीबहिनीहरूलाई हेरेको हुँदैन. अरू मान्छेले जे मन लाग्यो त्यही गरिराखेको, मदिरापान उहरू सेवन गरिराखेको हुन्छ, त्यो सेवन गर्दै हिँडिराखेको हुन्छ. अनि भाडाको कुराहरूमा पनि तपाईँको वास्तविक जति लानुपर्ने हो त्योभन्दा धेरै भाडाहरू लाग्छ.
पूजा झन् कठिनै छ, आउँदाखेरि धेरै बुढापाकाहरू भेटिन्छन् अनि युवाहरू बस्छन् तर मतलब गर्दैनन्.
रविन्द्र होली. यो चोकदेखि त्यो चोकसम्म 10 भन्ने त्यहाँदेखि आउँदाखेरि यो चोक भेटाउनै पऱ्यो अटोमा जाँदाखेरि. एउटा कुरा त्यो हो. अर्को के हुन्छ भने हामी कहिले म्याजिकमा जानुपर्छ कि, अनि म्याजिकमै गर्दाखेरि कसै के भन्नुहुन्छ भनेपछि यसमा काटसाटको के कुनै काम हुन्न भनिदिनुहुन्छ कि. धेरै मैले देखाएको छु, हामीहरू हिँडिराखेका हुन्छौँ अनि खलासीहरूको काम हुन्छ नि, उहाँले मान्छेले ट्याक्कै समातेर जाउँछ भनेर भित्रै धिकालिदिने किसिमको चाहिँ नि नेचर जुन छ जबरजस्तको त्यस्तो किसिमको अनि प्रवृत्ति हटाउनु पऱ्यो.
अञ्जली साके. भाडाको सवारी गर्दा कहिलेकाहीँ रिक्साहरूले कहिले बैमानी गर्छन्, धेरै लिन्छन्, ठग्छन्.
विश्वप्रकाश केसी. नजिकको नि महँगो लाग्छ नि, टाढाको नि त्यस्तै हो होइन. अनि चोक चोकको भाडा तोकेको हुन्छ, सिटहरूमा वृद्ध सिटहरू अनि अनि महिला सिटहरू लेखेको हुन्छ, त्यो सिटमा महिला नबसेर पुरुषहरू पनि बसेको देखिसक्छ.
डोटीको शिखर नगरपालिका एकका वडा अध्यक्ष खड्ग बहादुर शाही अधिकार सम्पन्न स्थानीय तहमा यसै वर्ष निर्वाचित हुनुभयो. जनताबाट अधिकार घर दैलोमा पुर्याउने विश्वासिलो प्रतिनिधिको रूपमा चुनिँदा उहाँलाई उत्साह र अनुलता एकैसाथ थपियो. ऐतिहासिक भूमिका पाउँदा उहाँ उत्साहित थिनु हुनुहुन्थ्यो भने शासन पद्धति, अधिकार क्षेत्र, कानुनी अवधारणा, नीतिगत अस्पष्टताका कारण उहाँ आफूले निर्वाह गर्दै आएको भूमिका अन्यलमा परेको छ. अरुण बमले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ.
प्युठान नगरपालिकाबाट सञ्चालन हुने लक्षित वर्गको कार्यक्रम सम्बन्धित क्षेत्रका व्यक्तिलाई भेला गराई टुङ्ग्याइएको छ. दलित महिला र बालबालिकाको क्षेत्रमा विनियोजित गरिएका बजेटभित्र रही कार्यक्रम बनाइएको छ. लक्षित वर्गकै व्यक्ति योजना छनौटमा समावेश भए मात्र प्रभावकारी हुने भएकाले यस्तो भेला गराइएको हो. अन्नपूर्ण पोस्टमा खबर छ.
जुम्लाबाट प्रतिनिधि सभा सदस्य बन्नुभएका गजेन्द्र बहादुर महत इन्जिनियर ल्याएर यहाँका नदी नालामा विद्युतको सर्वे गर्न व्यस्त हुनुहुन्छ. उहाँलाई पानीको स्पिड र विद्युत गृह निर्माण गर्ने स्थान हेर्दै ठिक्क छ. विद्युतलाई आँखाको ज्योतिष रह हेर्दै आउनुभएको छ. सांसद नहुँदै समग्र जिल्लाको अन्धकार हटाउने योजना बुन्नुभएका उहाँले गतिलो अवसर पाउन सक्नुभएको थिएन. यसपटक वृहत विद्युत निर्माणका लागि पुग्नुभएका बुनेका योजना पुरा हुन सकेनन्. यो पटक विकास निर्माणकै लागि मतदाता कहाँ पुगेर भोट मागेको छु. उहाँले भन्नुभयो, पहिलो पटक विद्युत निर्माण कार्यलाई अघि बढाउन लागेको हुँ. डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ.
कर्णाली करिडोर हुँदै बुधबार साना यात्रुवाहक गाडीको लस्कर सन्नी गाडा शिवखाना 18 किलोमिटर सडक खण्डको रसकोट पुगेपछि स्थानीयले फुलमालाले स्वागत मात्रै गरेनन्, बाजागाजासहित सडक निर्माणमा संलग्न सरोकारवालालाई बधाई समेत दिए. कालीकोटको खबर हो. कालीकोटको सदरमुकाम मानमासहित सुर्खेत नेपालगञ्ज जोड्ने कर्णाली करिडोर हुँदै रसकोटका विकट गाउँ सडकसित जोडिएपछि स्थानीयको वर्षौँ पुरानो सडक सपना पुरा भएको छ. त्यहाँका 12 गाउँ सडकसित जोडिएका छन्। कर्णाली करिडोर खलालु हुम्ला हिल्सा सडक कर्णाली नदीको तिरै तिरै नेपाली सेनाले निर्माण गर्दै आए पनि ग्रामीण सडक नहुँदा स्थानीयले घन्टौँ उकालो हिँड्नुपर्ने बाध्यता थियो. कान्तिपुरमा खबर छ.
सानै उमेरमा खेल प्रतिभाको छनौट गर्ने लक्ष्यसहित बाँकेका विद्यालयमा खेलाडी छनौट सुरु गरिएको छ. नेपालगञ्ज रङ्गशालामा बाँकेका विद्यालयमा पढिरहेका 10-12 वर्षसम्मका विद्यार्थीको क्षमताको परीक्षण गरिएको छ. भलिबल, एथलेटिक्स र कबड्डी प्रशिक्षकले शुक्रबार र शनिबार 9 विद्यालयका 160 विद्यार्थीको व्यक्तिगत क्षमताको परीक्षण गरेका छन्। नेपालगञ्ज रङ्गशालामा भलिबल प्रशिक्षक लालबहादुर मल्ल, एथलेटिक्सका चन्द्रबहादुर गुरुङ र कबड्डीका लोकबहादुर विष्टले खेलाडीको विविध पक्षका बारेमा अध्ययन गर्नुभएको थियो. नागरिक पश्चिमेलीमा खबर छ.
क्रिकेटको सहर धनगढीमा फागुन 18 गतेदेखि विद्यालय स्तरीय लिटिल फ्लावर प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ. त्यहाँको लिटिल फ्लावर इङ्ग्लिस स्कुलको आयोजनामा विद्यालय स्तरीय राष्ट्रिय प्रतियोगिता हुन लागेको हो. 1,05,000 बढी रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा मुलुकभरिबाट 12 टिमको सहभागिता रहने आयोजकले हिजो पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ. उता कञ्चनपुरको पुनर्वासमा भएको तेस्रो एपिएफ लाल झाडी कप T20 क्रिकेट प्रतियोगिताको उपाधि आयोजक लालझाडी युवा क्लबले नै जितेको छ. पश्चिम टुडेमा खबर छापिएको छ. यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश सभाको आज पहिलो बैठक, नागरिकहरू व्यग्र प्रतीक्षामा, प्रदेश सातमा भाडाको कुर्सीमा बैठक बस्दै।
छ र सात नम्बर प्रदेशका विद्यार्थी संगठनद्वारा छाउ पढी विरुद्ध अभियान सुरु, नेपालगञ्जको राजा स्थित आदर्श माविको जग्गा अतिक्रमित गर्ने अझै हटेनन्।
रुल्पाको गैरी गाउँमा जनयुक्त संग्रहालय बन्दै परम्परागत हुलाक चलाउँदै स्थानीय सरकार।
र कोहलपुर पर्यटन महोत्सवको तयारी तीव्र, धनगढीमा हुने लिटिल फ्लावर प्रिमियर लिगको तयारी सुरु।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र म राकेश बिदा हुन्छौँ। आज माघ 21 गति आइतबार फेब्रुअरी 4 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।